यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सकियो। प्रतिनिधि सभामा भने निरन्तरको अवरोधले छलफल शुरू हुन सकेन। बाजुराको बुढीगंगा नगरपालिकाको बामका बजारमा भएको आगलागीबाट 30 पसल जलेर नष्ट। आगलागी पीड़ितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक छिटो टुंग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई गृहमन्त्री रमेश लेखकको आग्रह। आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद मनाइँदै आजै 17 राष्ट्रिय खाद्य स्वच्छता दिवस पनि। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्ने प्रयासमा अदालतको अस्थायी रोक।
विदेश गए परी चिंता की ना करने नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग लेने जहां भए परी पाउनु होस हामी संगै कल गर्नुस डेटा चलाउनुस संसार भरी सजिलै नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलीकॉम को एप बाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलीकॉम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बाजुराको बामका बजारमा हिजो दिउँसो भएको आगलागी पीड़ितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले आगलागीमा भएको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको जनाएको छ। हिजो दिउँसो बुढीगंगा नगरपालिका 6 बामका बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो। सो आगलागीबाट 30 भन्दा बढ़ी पसल जलेर नष्ट भएका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो। ग्यास पड़किएर खुद्रा तथा कपड़ा व्यापार गर्दै आएका स्थानीयको टीनले छाएका पसल जलेर नष्ट भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्लाधिकारी मेघनाथ पाध्यायले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताउनुभयो। बाजुराका 9 पालिकाले जनप्रतिनिधिका लागि गाड़ी खरीद गरे पनि दमकलको भने अभाव रहेको पाइएको छ। आगलागीबाट करोड़ौं रूपियाँ बराबरको क्षति भएको छ। प्रतिनिधि सभाको हिजोको बैठक सूचना टाँस गरी भोलि दिउँसो 1 लागि सारिएको छ। हिजो दिउँसो 1 लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि भोलि दिउँसो 1 बस्ने गरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। भिजिट भिसा प्रकरणको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलहरू आआफ्नै अडानमा रहेका कारण संसदको जारी अवरोध खुल्न सकेको छैन। सभाको हिजो बसेको बैठकमा पनि दलहरूबीच सहमति नहुँदा कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने, भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान राख्दै आएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधि सभा बैठकको अवरोध खोल्ने निर्णय गरेको बताउनु भएको छ। संसद भवन बाहिर संचारकर्मीसँग हिजो कुरा गर्नुहुँदै वहाँले यस विषयमा सत्तापक्ष सकारात्मक हो वा होइन भनी बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो।
कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले तुल्याउन सकिन्छ भन्ने कुरा प्रतिपक्षले भयो एउटा। अर्को प्रतिपक्षको तर्फबाट अब नेपाली कांग्रेस सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ यो सबै विषयमा भन्ने पनि भयो। अहिलेका राजनीतिक घटनाक्रमको विषयमा
संसदीय छानबिन समिति या पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउने भन्नेमा सत्तापक्षसँग सहमति जुट्न बाँकी रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो। वहाँले ललिता निवास र पतञ्जलि प्रकरणका नीतिगत निर्णयकै बारेमा अख्तियारले फरक फरक निर्णय गर्दा अचम्म लागेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 82-83 बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम सकिएको छ। हिजोको बैठकमा सांसदहरूले आगामी वर्षको बजेटले मुलुकको आर्थिक स्थायित्वमा जोड़ दिएको रणनीतिक महत्वका पूर्वाधार निर्माणका आयोजनाहरूले प्राथमिकता पाएको र निजी क्षेत्रका लगानीकर्तालाई उत्साहित बनाएको बताउनुभयो। बैठकमा सांसदहरूले बजेटमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन प्रवर्धन तथा युवा उद्यमशीलता र स्वरोजगारका कार्यक्रमहरूले प्राथमिकता पाउनु सकारात्मक रहेको उल्लेख गर्नुहुँदै कार्यान्वयन पक्षमा जोड़ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि हिजोको बैठकको शुरूमा सांसदहरूले बजारमा बिक्री वितरण भइरहेका तरकारी तथा फलफूलमा विषादीको परीक्षण गरी स्वच्छ र सुरक्षित फलफूल प्रयोग गर्न पाउने नागरिकको हक रक्षा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले मानसिक समस्याका बिरामीको संख्या बढ़दै गएको हुनाले मानसिक अस्पतालहरूको स्थापना र संचालनमा जोड़ दिन र देशभर डेंगी संक्रमणको प्रकोप बढ़दै गएको हुनाले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले तालिमका क्रममा कोशीमा हराइरहेका सशस्त्र प्रहरीका गोताखोरको खोजी कार्यलाई तीव्रता दिन तथा रोपाईको सिजन शुरू हुनु अगाडि नै किसानलाई पर्याप्त रसायनिक मल र बिउ उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ 26 गते सोमबार दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकतालाई सुदृढ़ बनाउनेतर्फ पाठ्यक्रम र पठन पाठन केन्द्रित हुन जरूरी रहेको बताउनु भएको छ। नेपाल आदर्श माध्यमिक विद्यालयको 75 जन्म जयन्ती हीरक महोत्सवका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेशमै श्रम गर्ने संस्कृतिको सम्मान सहित सिपवान र सिलवान नागरिक तयार गरी नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकलाई छिटो टुंग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ। समितिको हिजो बसेको बैठकमा नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 संशोधन प्रस्तावकर्ता सांसदहरूसँगको छलफलपछि मन्त्री लेखकले विधेयकको संवेदनशीलतालाई ध्यान दिई छिटो टुंगिने गरी छलफल अगाडि बढ़ाउन आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताको सूचनाको हक प्रत्याभूति हुने गरी संचार ग्रामले आफ्नो प्रसारण सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। विराटनगर स्थित तारणी प्रसाद कोइराला स्मृति संचार ग्रामको निरीक्षण तथा अनुगमनपछि हिजो आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरूङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भइसकेको अवस्थामा अब कर्मचारीहरूले अनुभूति हुने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो। मन्त्री गुरूङले रेडियो नेपालको प्रसारण सेवामा कुनै प्रकारको बाधा व्यवधान आउन नहुने र त्यस्तो खालको समस्या आएमा तत्काल त्यसलाई समाधान गर्न समेत मन्त्री गुरूङले निर्देशन दिनुभयो। मन्त्री गुरूङले संचार ग्रामको भवन तथा जग्गा हस्तान्तरण कार्यलाई छिटोभन्दा छिटो अघि बढ़ाउँदै यसको स्वामित्व सार्वजनिक प्रसारण सेवाको पहुँचमा ल्याउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले संचार ग्रामलाई आफै आर्जन गर्न सक्ने गरी यसलाई सक्षम र सबल बनाउने गरी काम गर्न समेत कर्मचारीहरूलाई आग्रह गर्नुभयो। सो अवसरमा संचार ग्रामका प्रमुख सूर्य नारायण लाल कर्णले संचार ग्रामका वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा मन्त्रालयका सचिव राधिका अरियाल र सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेको समेत सहभागिता रहेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अख्तियारले पूर्व प्रधानमन्त्री सहित 93 जनामाथि दायर गरेको मुद्दा आयोगको क्षेत्राधिकारको विषय भएकाले यस विषयमा सरकारलाई दोष लगाउन नमिल्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री गुरूङले अख्तियार दुरूपयोग गरेर अनियमितता र भ्रष्टाचार भएमा त्यसको छानबिन आयोगले गर्ने भएकाले यस विषयमा सरकारलाई जोड्न नमिल्ने बताउनुभयो।
जति आयोगहरू बनेको छ नि ती आयोगहरू चाहिँ स्वायत्त छन्, स्वतन्त्र छन् आफ्नो कामको लागि। यस्तो कुराहरू सरकारले गर्दाखेरि सरकार चाहिँ अधिनायकवादी बन्छ भनेर नै आयोगहरूको व्यवस्था गरेको हो। अनि आयोगहरू आफ्नो स्वायत्त छन्, उनीहरूले चाहिँ यो मन्त्री परिषदले निर्णय गरेर उनीहरूले काम गर्ने होइन नि त। अख्तियार चाहिँ दुरुपयोग गरेर अनियमितता भएको छ या कहीँ चाहिँ तपाईँ भ्रष्टाचार भएको छ या कहीँ तलमाथि भएको छ भने त्यसको छानबिनको लागि बनेको चाहिँ आयोग हो त्यो। त्यसैले त्यो आयोगले गर्ने कुरामा चाहिँ सरकारले चाहिँ गरौ यसरी चाहिँ तपाईँको पूर्वाग्रह राख्यो प्रतिशोध साँध्यो भन्न चाहिँ मिल्दैन। सरकारले त्यो आयोगको चाहिँ काम हस्तक्षेप गर्ने कुरो पनि आउँदैन।
मन्त्री गुरूङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरूद्ध भएकाले टेबल हुन नसकेको बताउनुहुँदै वहाँले चालू बजेट अधिवेशनबाटै दुवै विधेयक पास हुने बताउनुभयो। यसैबीच संचार मन्त्री गुरूङले धरान उपमहानगरपालिका 8 स्थित औद्योगिक क्षेत्र छेउमा रहेको रेडियो नेपालको भवनको अनुगमन गर्नुभएको छ। सो अवसरमा वहाँले त्यसको संरक्षण गर्न र धरानबाट सबै नसार्न आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले धरानमा 2046 सालदेखि संचालनमा रहेको रेडियो नेपालको भवनमा अब एफएम चलाउनको लागि अध्ययन भइरहेको बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह भएको बताउनु भएको छ। विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुई दिने राष्ट्रिय सम्मेलनको हिजो उद्घाटन गर्नुहुँदै वहाँले संविधानले संघीय शासन प्रणाली मार्फत स्थानीय सरकारलाई अधिकार सम्पन्न र जनताप्रति उत्तरदायी बनाएको बताउनुभयो। सम्मेलनमा 291 स्थानीय तहका उपप्रमुखहरूको सहभागिता रहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनकपुर धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। जनकपुर धाम 8 स्थित मैथिली विकास कोषले निर्माण गरेको नवनिर्मित मैथिली भवनको हिजो जनकपुरमा उद्घाटन गर्नुहुँदै वहाँले जनकपुर धामले नेपाल भारत बीचको सम्बन्ध बढ़ाउन पनि भूमिका खेलेको उल्लेख गर्नुभयो। अमेरिकन फौजी किराले मकै खेती नष्ट गरिदिँदा धनकुटाका किसान चिन्तित भएका छन्। मकै बाली सहित हरियो बालीमा फौजी किराले असर पुर्याएपछि किसान समस्यामा परेका हुन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
अमेरिकी फौजी किरा 6 वर्ष अघि अमेरिका अफ्रिका भारत हुँदै नेपाल आइपुगेको हो। नेपालको तराई र पहाड़ क्षेत्रको मौसम फौजी किराका लागि निकै उपयुक्त रहेको छ। फौजी किराले हरेक वर्ष मकै बालीमा असर गर्दै आएको छ। किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको किसान नारद कटुवालले बताउनुभयो।
छ्यान्द्रो बनाएको छ, भित्र गुबामा बसेर खान्छ, त्यसलाई केही देखिँदैन पनि। औषधि विषादी गर्यो भने पनि त्यो विषादीले पनि नियन्त्रण भएको छैन। त्यसले गर्दाखेरि फौजी किराले अत्यन्त कृषकहरूलाई समस्या परिरहेका छ।
सूर्योदयपछि सूर्यअस्तसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा पसेर गाबो रातारात खाने गर्छ। फौजी किरा दिनभर सुसुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुने गरेको छ। यो किराको आक्रमण निकै तीव्र रूपमा फैलिएको छ, जसले गर्दा मकैका कलिला बोट सुक्न थालेको किसान पुष्प कार्कीले बताउनुभयो।
त्यो फौजी किराले निकै मकैलाई नष्ट गरेको, निकै मजाले खाएको छ, बाख्राको पाठाले खाए जतिकै खाएको छ।
फौजी किराको संक्रमण कम वर्षा भएको समयमा बढी हुने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। यो पटक भने वर्षा भइरहेकोले कम संक्रमण भएको छ। फौजी किराको जोखिम देखा परेको ठाउँमा किसानहरूलाई ज्ञान केन्द्रले स्थानीय तह मार्फत विषादी वितरण गर्ने गरेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र राणाको भनाइ छ।
यो वर्षै पछि आइराखेको छ यो समस्या, र हाम्रो कृषि ज्ञान केन्द्रमा चाहिँ एउटा आकस्मिक सेवा सम्बन्धी एउटा शीर्षक हुन्छ, त्यसमा चाहिँ हामीले किसानहरूलाई जुन जुन स्थानीय तहमा चाहिँ त्यस्तो खालको प्रकोप देखियो त्यसका लागि चाहिँ हामीले विषादी किनेर स्थानीय तहमा हामीले वितरण गरेका छौँ।
धनकुटामा 13,470 हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ, तर पछिल्लो समय जंगली जनावर विभिन्न रोग किरा बसाई सराईका कारण मकै खेती गर्ने क्रम निरन्तर घट्दो रहेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईद उल जोहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 70औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको घुइचो लाग्छ। हिजरी सम्बद्ध अनुसार 1440 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइँदैछ। मुस्लिम धर्मावलम्बीले सोमबारसम्म 3 दिन यो पर्व मनाउने गर्दछन्। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मनसुर हुसेनले जानकारी दिनुभयो। यस अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। यसै अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राणा, राष्ट्रिय सभा अध्यक्ष उपाध्यक्ष विमला घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले धर्मले समानता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै सभ्य र सुसंस्कृत मानव बन्न सघाउ पुगोस् भनी शुभकामना दिनुभएको छ। वैदिक सनातन धर्मावलम्बीले आ आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बिउ एक महिनापछि आषाढ़ शुक्ल एकादशी अर्थात हरी शयनी एकादशीका दिन रोपिन्छ। आषाढ़ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढ़ाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो 4 महिनालाई चतुर्मास पनि भनिन्छ। चतुर्मासमा स्नान पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता नाराका साथ आज 17 राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदैछ। सन् 2018 संयुक्त राष्ट्र संघको 73 महासभाले सन् 2019 हरेक वर्ष जून 7 तारीकका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो। विभागले जेठ 18 गते आइतबारदेखि 24 गते शनिबारसम्म यानि कि आजसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताउनुभयो। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष विश्वमा अस्वच्छ कर एवं दूषित खाद्य पदार्थबाट झाडा पखालादेखि क्यान्सरसम्मका 200 भन्दा बढ़ी रोग लाग्ने गरेको छ। प्रत्येक 10 जना मध्ये 1 जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन्। 4,20,000 मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ। झाडा पखालाबाट करिब 55 करोड़ बिरामी हुने र 2,30,000 मानिसको मृत्यु हुने गर्दछ। विश्वमा खाद्य स्वच्छता दिवस मनाउनु अघि नै नेपालमा यस सम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो। विक्रम सम्वत 2065 विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन शुरू गरेको विभागका महानिर्देशक संजीव कुमार कर्णले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने पछिल्लो प्रयासमा अमेरिकाको एक अदालतले अस्थायी रोक लगाएको छ। बुधबार राति व्हाइट हाउसले जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेश गर्नबाट रोक्न खोजेको थियो र भर्ना भएका विदेशी विद्यार्थीको भिसा रद्द हुने जोखिम रहेको बताइएको थियो। अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले सरकारले ट्रम्पको घोषणालाई लागू गर्न नसक्ने फैसला गर्नुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सके सरकारी राजस्व बढ्ने त्यस क्षेत्रका जानकारहरूले बताउनु भएको छ। तराई विकास तथा संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको सुशासन र राजस्व वृद्धिका उपाय विषय छलफल कार्यक्रमका वक्ताहरूले सरकारले आफ्नो वार्षिक लक्ष्य अनुसार राजस्व उठाउन नसक्नुमा सुशासन कायम हुन नसक्नु पनि मुख्य कारण भएको बताउनु भएको हो। कार्यक्रममा राष्ट्रिय योजनाका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले खर्चको तुलनामा राजस्व निकै कमजोर रहेको बताउनुभयो। नेपालमा आयकर लगायत विभिन्न शीर्षकका करका दर अरू देशको तुलनामा बढ़िरहेको उल्लेख गर्नुहुँदै डाक्टर श्रेष्ठले अब करको दर भन्दा पनि दायरा बढ़ाउन सक्नुपर्नेमा जोड़ दिनुभयो। अर्थ मन्त्रालयका सहसचिव महेश बरालले भन्सार राजस्व बढ़ाउन खुला सिमाना चुनौतीका रूपमा देखिएको बताउनुभयो। कार्यक्रममा उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारीले अनौपचारिक अर्थतन्त्रको आकार घटाउनु पर्ने र सरकारले विभिन्न शीर्षकमा दिने कर छुटलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आजदेखि शुरू हुने चौथो पेन्गुइन भरतपुर 24 गोल्ड कप फुटबलको तयारी पूरा भएको छ। आयोजक भरतपुर 24 गोल्ड कप उपभोक्ता समितिले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगिताको आज प्रदेश सभा सदस्य ठाकुर ढकालले उद्घाटन गर्ने आयोजक भरतपुर 24 गोल्ड कप उपभोक्ता समितिका अध्यक्ष रमेश पुरीले जानकारी दिनुभयो। जेठ 31 गतेसम्म चल्ने प्रतियोगितामा 8 टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेलमा आज भरतपुर 24 खेलकुद विकास समिति र हानामी भरतपुर फुटबल क्लब बीएफसी भिड्नेछन्। प्रतियोगितामा भरतपुर 24 र बीएफसी सँगै प्याराडाइज युवा क्लब सिसुवार र रामपुर फुटबल क्लब समूह एमा रहेका छन्। यस्तै अर्को समूहमा स्टार स्पोर्ट्स क्लब माडी, जनशक्ति युवा क्लब नवलपरासी, सूर्यपुर फुटबल क्लब र मकवानपुर 11 रहेका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 16.8 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सकियो। प्रतिनिधि सभामा भने निरन्तरको अवरोधले छलफल शुरू हुन सकेन। बाजुराको बुढीगंगा नगरपालिकाको बामका बजारमा भएको आगलागीबाट 30 पसल जलेर नष्ट। आगलागी पीड़ितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक छिटो टुंग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई गृहमन्त्री रमेश लेखकको आग्रह। आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद मनाइँदै आजै 17 राष्ट्रिय खाद्य स्वच्छता दिवस पनि। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्ना रोक्ने प्रयासमा अदालतको अस्थायी रोक। यो सँगै बिहान 7 समाचार सकियो। यसपछि समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।